الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. والذين هم لأماناتهم وعهدهم راعون. وقال تعالى: إن الله يأمركم أن تؤدوا الأمانات إلى أهلها. قال النبي صلى الله تعالى عليه وسلم: لا إيمان لمن لا أمانة له، ولا دين لمن لا عهد له، أو كما قال عليه الصلاة والسلام. میرے قابل احترام حضرات علماء کرام اور قوم کے ذمہ داران اور عام مسلمان بھائی، اللہ تبارک و تعالی نے نبی کریم صلی اللہ تعالی علیہ وسلم کے ذریعے ہمیں زندگی کا جو دستور عطا فرمایا، اس میں دین اور دنیا دونوں کی کامیابیاں حاصل کرنے کے طریقے ہمیں بتلائے گئے. آدمی دنیا میں بھی باعزت طریقے سے زندگی گزارے اور آخرت میں بھی اللہ راضی ہو کر اس کے لیے جنت کے فیصلے ہوں. یہ ساری تفصیلات ہمیں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بتلا دی. اب یہ ہمارا کام ہے کہ ہم ان چیزوں کو معلوم کر کے، ان پر عمل کا اہتمام کر کے اپنی دنیا کو بھی سنواریں اور دین کی کامیابی بھی حاصل کریں. اس وقت ہماری اس مجلس کا جو موضوع ہے کہ اہل علم حضرات علماء کرام جو ہماری بستیوں کے اندر دینی خدمات انجام دے رہے ہیں وہ بھی موجود ہیں، اور تمام بستیوں کے ذمہ داران، مسجد کے متولیان اور مدرسوں کے کمیٹی کے ممبران، اور اسی طرح دعوت و تبلیغ کے ذمہ دار احباب، گویا یہ وہ مجمع ہے جو یوں سمجھیے کہ ہماری قوم کا خلاصہ اور ست کریم ہے، اور ان حضرات کو یہاں اسی نسبت سے جمع کیا گیا ہے کہ ہم میں سے ہر ایک اپنی ذمہ داری کو محسوس کرتے ہوئے اس کو ادا کرنے کا اہتمام کریں. یہ ذمہ داریاں جو ہیں چاہے وہ دینی اعتبار سے ہو, اور ویسے یہ جتنی بھی ذمہ داریاں بتلائی گئیں وہ سب دینی ہیں, اور ان دینی ذمہ داریوں ہی کی وجہ سے اللہ تبارک و تعالیٰ نے آپ حضرات کو قوم میں لوگوں کے اندر عزت اور اثر و رسوخ عطا فرمایا. زمانہ جاہلیت میں قریش یہ کعبۃ اللہ کے گویا نگران تھے. قریش کے مختلف قبائل کے اندر مختلف خاندانوں میں کعبۃ اللہ کی مختلف خدمتیں بٹی ہوئی تھی, تقسیم تھی. کوئی تھا جو حاجیوں کو پانی پلانے کی خدمت انجام دیا کرتا تھا, جس کو سقایا کہا جاتا ہے. کوئی تھا جس کے پاس کعبۃ اللہ کی دروازے کی چابیاں ہوا کرتی تھی, وہی مقررہ اوقات کے اندر کعبۃ اللہ کے دروازے کو کھولتا تھا, تب لوگ اندر جا سکتے تھے. اسی طرح مختلف خدمات تھیں جو قریش کے ان مختلف خاندانوں کے اندر تقسیم تھی, اور اسی کی وجہ سے پورے جزیرۃ العرب کے اوپر قریش کا ایک رعب اور ہولٹ تھا, اور تمام قبائل عرب اس کی ان کی عزت کرتے تھے. گویا کعبۃ اللہ کی مختلف خدمات کی وجہ سے اللہ تبارک و تعالیٰ نے ان کو عزت عطا فرمائی. آپ حضرات جو مسجد کی تولیت سنبھالے ہوئے ہیں, یا مدرسے کے انتظام کو کمیٹی کے رکن ہونے کی حیثیت سے ادا کر رہے ہیں, یا مدرسے کے مدرس ہونے کی حیثیت سے, یا مسجد کے امام ہونے کی حیثیت سے ان دینی ذمہ داریوں کو ادا کر رہے ہیں, انہی دینی مناسب اور ذمہ داریوں کی وجہ سے اللہ تبارک و تعالیٰ نے آپ کو بھی ایک عزت کا مقام عطا فرمایا. کوئی آتا ہے خاص طور پر دین کی نسبت سے, جب آئے گا کوئی جماعت آئے گی, کوئی بڑے عالم آئیں گے اور دین کے ذمہ دار آئیں گے, گاؤں میں آ کر یہی سوال کریں گے, یہاں کون امام ہے, یہاں کون متولی ہے, یہاں کون مدرسے کا ذمہ دار ہے, گویا یہ سارے یہاں کون دعوت و تبلیغ کے ذمہ دار ہیں. جماعت آئے گی تو یہ پوچھے گی. تو مختلف گویا آنے والے دین کی نسبت پر جن لوگوں کو مرجع سمجھتے ہیں, جن کے پاس جانا اور جن سے ملنا اور جن سے ان مسائل کے سلسلے میں گفتگو کرنا ہے, گویا یہ وہی حضرات ہیں. تو یہ سب جو منصب اللہ تعالیٰ نے عطا فرمائے, آپ کو اللہ نے یہ عزت ان عہدوں کی وجہ سے عطا فرمائی. لیکن اس کا مطلب نہیں, یہ نہیں ہے کہ ان عہدوں کو لے کر بیٹھ جائیں. نہیں, یہ عہدے جو ہیں وہ تو ایک طرح کی امانت ہے. جس وقت مکہ مکرمہ فتح ہوا اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے کعبۃ اللہ کا دروازہ کھولنے کے لیے فرمایا کہ کعبۃ اللہ کا دروازہ کھولا جائے, حضرت عثمان نے ابی طلحہ رضی اللہ تعالیٰ عنہ, جن کے پاس کعبۃ اللہ کی چابی رہتی تھی, یہ پہلے سے ان کے خاندان میں یہ سلسلہ چلا رہا تھا, ہجرت سے پہلے کا واقعہ, وہ پیر اور جمعرات کو کعبۃ اللہ کا دروازہ کھولتے تھے, لوگ اندر جاتے تھے. ایک مرتبہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم ہجرت سے پہلے کعبۃ اللہ کے اندر جا کر نماز پڑھنے کے ارادے سے تشریف لائے, انہوں نے حضور صلی اللہ علیہ وسلم کے ساتھ بہت ناروا اور نامناسب سلوک کیا, وہ آپ کو جانے نہیں دیا. اس موقع پر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا, عثمان یہ ایک وقت آئے گا, یہ چابی میرے پاس ہوگی اور میں جسے چاہوں گا دوں گا. تو اس کو سن کر, چونکہ ان کو اندازہ نہیں تھا, انہوں نے کہا کہ یہ وقت قریش کے لیے بڑی ذلت اور رسوائی کا ہوگا. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, نہیں, وہ وقت قریش کے لیے بڑی عزت کا ہوگا. یہ عثمان بن ابی طلحہ خود کہتے ہیں کہ جب سے یہ بات سنی تھی میرے دل میں بیٹھی ہوئی تھی. مکہ فتح ہونے پر جب نبی کریم صلی اللہ علیہ وسلم نے کعبۃ اللہ کا دروازہ کھولنے کا فرمایا, چابی ان کے پاس تھی, یہ چھپ گئے, کعبۃ اللہ کے اوپر چڑھ گئے, وہاں چھپ گئے. حضور صلی اللہ علیہ وسلم نے حضرت علی رضی اللہ تعالیٰ عنہ کو کہا, ذرا ڈھونڈو, حالانکہ اب تک ساتھ تھے لیکن اب عین وقت پر وہ غائب ہو. حضرت علی رضی اللہ تعالیٰ نے تلاش کیا, پتہ تعالیٰ اوپر گئے اور باقاعدہ چابی لاؤ, وہ چابی دبائے ہوئے تو کشتی ہوئی, حضرت علی نے جبرن ان سے چابی چھین لی. جب انہوں نے دیکھا کہ چابی دیے بغیر چارہ کار نہیں, تو دیتے ہوئے یہ جملہ کہا کہ یہ امانت آپ کے حوالے کرتا ہوں. حالانکہ یہ امانت کیا ہے, تو دینا تھا جبرن, لیکن بہرحال ایک لفظ ان کی زبان سے نکلا, اللہ تبارک تعالیٰ نے اس کا بھی لحاظ فرمایا. باہر کھولا گیا دروازہ, حضور صلی اللہ علیہ وسلم اندر تشریف لے گئے. آپ کے ساتھ جانے والوں میں یہ عثمان بن طلحہ ابھی طلحہ بھی حضور صلی اللہ علیہ وسلم کے ساتھ اندر جو حضرات گئے, حضرت بلال, حضرت اسامہ بن زید اور یہ حضرت عثمان, یہ تین حضرات اندر گئے. اندر جا کر حضور صلی اللہ علیہ وسلم نے دروازہ بند کر دیا اور اندر تمام قوموں میں حمد و صلوات کی اور دعائیں کی, اور یہ پھر دروازہ کھولا اور آپ نے خطبہ دیا. اس وقت آپ کے دست مبارک میں چابی تھی, تو اس چابی کا مطالبہ حضور صلی اللہ علیہ وسلم جب نکلے کعبۃ اللہ سے, حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں میں نے آپ کی زبان مبارک سے یا سنی اللہ یا من تعد الامانات الی اہلھا, اس سے پہلے یہ آیت سنی نہیں تھی. میں سمجھ گیا کہ یہ آیت ابھی جب آپ اندر تھے اسی وقت نازل ہوئی ہے. چنانچہ اس چابی کا مطالبہ حضرت عباس رضی اللہ تعالیٰ عنہ, جو نبی کریم صلی اللہ علیہ وسلم کے چچا ہیں, انہوں نے کیا, اللہ کے رسول یہ چابی ہمیں دے دیجیے تاکہ یہ حاجیوں کو پانی پلانے کا جو منصب اور عہدہ ہمارے پاس ہے, اور اس کی وجہ سے اللہ نے خاندان بنو ہاشم کو عزت عطا فرمائی ہے, یہ کلید برداری کا حجابہ کا منصب بھی ہمیں مل جائے گا, ہماری یہ گویا عزت اور ہم شرفت دوبارہ ہو جائے گی. حضور صلی اللہ علیہ وسلم نے کوئی جواب نہیں دیا, یہ آیت تلاوت فرما کر عثمان بن ابی طلحہ کو بلا کر چابی ان کے ہاتھ میں دی, یہ کہتے ہوئے خدا خالدتن طالدتن لا یاخذھا لا یاخذھا منکم الا ظالم, یہ چابی ہمیشہ ہمیشہ کے لیے لے لو, تمہارے خاندان سے کوئی ظالم حکمران ہی اس کو لے سکتا ہے. حضرت مولانا افتخار الحسن صاحب دامن برکاتہ ان کا گھر بھی, حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کے سالے جو ہیں, حضرت مولانا اظہار صاحب کے بڑے بھائی, وہ فرماتے ہیں حضرت مولانا طلحہ صاحب کے مسر محترم کہ میں نے اس دن سے لے کر آج تک یا کیا مکہ میں جو حکمران آئے تاریخ کی روشنی میں 256 حکمران آئے, اور انہوں نے جب یہ تقریر فرمائی تھی اس کے بعد چار اور بدل گئے, 260 کا خاندان بدلے, حکمران بدلے, لیکن یہ چابی اسی خاندان کے اندر ہے. بہرحال اس عہدے کو اللہ تبارک و تعالیٰ نے تعبیر فرمایا کائی سے, امانت سے, گویا یہ امانت ہے, آپ کو اس امانت کو ادا کرنا ہے. یہ مسجد کی تولیت, متولی پناہ, مدرسے کی کا اہتمام, کمیٹی کی ممبری, اور یہ مسجد کے گویا امامت اور تدریس, یہ کوئی خالی وقت لوگوں کو دکھلانے کی چیز نہیں ہے, اپنی بڑائی کی چیز نہیں ہے, یہ تو بہت بڑی ذمہ داری ہے. اس ذمہ داری کی وجہ سے آپ پر جو جو کچھ ذمہ داریاں آتی ہیں اس عہدے کی وجہ سے, ان کو پورے گویا اخلاص کے ساتھ پورا کرنا ہے, اس کو ادا کرنا ہے. ہمارے اسلاف, آپ کے وڈی, ان کی زندگیاں آپ کے سامنے ہوں گی, اپنے بڑوں کے بہت سے لوگ آپ قصے بھی سناتے ہیں, وہ لوگ کس طرح اپنی ذمہ داریوں کو ادا کرتے تھے. آپ نے سنا ابھی یہ ساری جو تفصیلات مفتی صاحب نے بتلائی, تو حقیقت تو یہ ہے کہ ان امانتوں کو ادا کرنے کے معاملے میں ہماری طرف سے بہت ساری کوتاہیاں سرزد ہو رہی ہیں. یہ خالی گویا اپنی بڑائی کا ذریعہ نہیں. آج ہمارے سماج میں کیا ہو گیا, ہر گاؤں کے اندر جو ہے کمیٹی میں آنے کے لیے لوگ مختلف تدبیریں اختیار کرتے ہیں, اس کے لیے کاوے دعوے کرتے, اپنے گجراتی میں کہتے ہیں کاوے دعوے, اور بعض جو ہیں ایسے جو ہے کیا کہتے ہیں طاقتور لوگ ہیں, وہ غلط طریقے سے اپنی طاقت کو استعمال کر کے جبرن, حالانکہ ان میں ان عہدوں کی وجہ سے جو ذمہ داری آتی ہے اس ذمہ داری کو ادا کرنے کی صلاحیت نہیں ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد حضرت مفتی شفیع صاحب نے نقل کیا ہے, وہاں معارف القرآن میں اس آیت کی تفسیر کرتے ہوئے کہ کسی قوم کے اندر کسی آدمی کو عہدہ دیا جائے اور اس قوم میں ایسے لوگ موجود ہیں اس سے بہتر لوگ جو اس عہدے کی ذمہ داریوں کو अदा करने की उससे ज्यादा सलाहियत रखते हैं, तो गोया उसको ओहदा देकर खयानत की गई। और फिर जिस आदमी को ओहदा मिला उसने अपनी जिम्मेदारी को अदा नहीं किया, उस पर अल्लाह की लानत, फरिश्तों की लानत, तमाम मोमिनों की लानत। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बाकायदा लानत फरमाई, ये जिम्मेदारी हमें अभी आने से पहले, अब तो मुझे भी मेरा हाल ये हो गया कि बुढ़ापे की वजह से याद भी नहीं रहता। मैं अभी मुफ्ती साहब को कह रहा था कि मैं तो आपकी बात सुनकर रश्क कर रहा था कि आप ही बोलते रहे तो अच्छा है, मुझे बिठाएंगे तो न मुझसे बोला जाता है और न मुझे बातें याद रहती है, भूल जाता हूँ। अब वो उम्र का तकाजा भी है। तो आने से पहले अभी इन्होंने कुछ मिश्कात शरीफ खोल करके मैंने कहा एक आध दो हदीसें लिखकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की इरशादात को सुना दूं, उसकी बरकत से हो सकता है काम हो जाए। तो अब जो जिम्मेदार हैं, जिम्मेदार जिनको बनाया जाता है, जिनको ये ओहदे दिए जाते हैं, उनके मुतालिक नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं, खियारो अइम्मतकुम अल्लज़ीना तुहिब्बूनहुम व युहिब्बूनकुम व तुसल्लूना अलैहिम व युसल्लूना अलैकुम। तुम्हारे ये जिम्मेदार जो है, तुम्हारे ऊपर जिनका हुक्म चलता है, वो बेहतरीन जिम्मेदार कौन है? जिनसे तुम मोहब्बत करो और वो तुमसे मोहब्बत करें, जिनके लिए तुम दुआएं करो और वो तुम्हारे लिए दुआएं करें। और बदतरीन जिम्मेदार कौन है? का वो जिनसे तुम बुग्ज रखो और वो तुमसे बुग्ज रखें, तुम उनके लिए बददुआ करो और वो तुम्हारे लिए बददुआ करें। आज क्या हो गया? आज देखो हमारे समाज में जिनको जिम्मेदार बनाया, कौम का हर आदमी उनसे बुग्ज रखता है, गाली देता है, दिल ये नालायक कहां ये आ गया, और उसके लिए बददुआएं करता है, और वो खुद भी दूसरों के साथ गाली से पेश आता है। गोया ये जो अलामते नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बेहतरीन जिम्मेदारों की बतलाई, वो न उनमें पाई जाती न इनकी तरफ से। ना ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद वाकईतन हमें हुजूर सल्लल्लाहु अलैहि वसल्लम के इरशादात की रोशनी में अपना जायजा लेना है। एक और इरशाद है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के, इन्नकुम सतहरिसूना अल अमारत, कि तुम लोग ओहदे के लिए यानी ये बड़ा बनने के लिए, मुतवल्ली बनने के लिए, कमेटी का मेंबर बनने के लिए जो है वह हिर्स रखोगे, लालच रखोगे, चाहोगे कि हमको मुतवल्ली बनाया जाए, कमेटी का मेंबर बनाया जाए। आगे हुजूर फरमाते हैं वसतकुन नदामतन यौमिल कयामत, लेकिन ये ओहदा आज तो तुमको बड़ा अच्छा लगता है, कयामत के रोज यही तुम्हारे लिए नदामत और पछतावे का जरिया होगा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अरब में एक महावरा था, कहावत थी, उसको इस्तेमाल किया, फनयामल मुर्ज़ियातो व बेसल फातिमतो, कि औरत माँ जब दूध पिलाती है तब तो बच्चों को बहुत अच्छी लगती है, लेकिन यही माँ जब दूध छुड़ाती है तो बच्चे को बड़ी बुरी मालूम होती है। तो गया ये ओहदा जब तुम्हारे पास है और उस ओहदे की वजह से तुम बहुत से फवाइद और फायदे और मफादात उठा रहे हो, कौम में बड़े बन करके स्टेज पर बैठते हो, लोगों के सामने अपना हुक्म चलाते हो और उससे बहुत फायदा उठाते हो, उस वक्त तो ये वो दूध पिलाने वाली माँ की तरह, लेकिन जब माजूर कर दिया जाएगा या जब मौत आएगी और मौत के बाद इस जिम्मेदारी की के मुतालिक अल्लाह ताला की तरफ से पूछा जाएगा, उस वक्त तो जो हालात आएंगे तो आदमी लरस जाएगा। ये कोई मामूली चीज नहीं है। एक और हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, हजरत अबू ज़र ग़िफ़ारी रज़ी अल्लाह ताला अन्हु की रिवायत फरमाते हैं कि एक मरतबा मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से दरख्वास्त की कि अल्लाह के रसूल मुझे कोई ओहदा अता फरमा दी। तो हजरत अबू ज़र कहते हैं हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम मेरे कंधे पर हाथ रख करके फरमाया, अबा ज़र इन्नका ज़ईफ़ुन व इन्नहा अमानतुन, अबू ज़र तुम कमजोर आदमी हो और यह ओहदा जिसका तुम मुतालबा कर रहे हो ये तो अल्लाह ताला की एक अमानत है और उसकी वजह से तुम पर जो जिम्मेदारियां आती हैं बड़ी अहम जिम्मेदारियां हैं। इल्ला मन अखदा, ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, वइन्नहा यौमल क़यामत खिज़्युन व नदामत, ये ओहदा जो है कयामत के रोज रुसवाई और पछतावे का जरिया बनेगा। इल्ला मन अखदा बिहक्किहा व अद्दा अल्लज़ी अलैहि फीहा, मगर किसके हक में वो रुसवाई नहीं बनेगा? जिसने उसको अपने हक के साथ लिया, यानी ऐसे आदमी ने ओहदा कबूल किया जिसने उस ओहदे की जिम्मेदारियों को अदा करने की सलाहियत है। اس کے لیے جو خوبیاں، جو کمالات، جو علم، جو عمل اور جو اخلاق ہونے چاہیے وہ سب موجود ہیں. حق کے ساتھ لیا اور اس کی ذمہ داریوں کو پورا کیا، تب تو وہ قیامت کی رسوائی سے اور جو ہے پچھتاوے سے اپنے آپ کو بچا سکے گا، ورنہ قیامت کے روز یہی عہدے آدمی کے لیے رسوائی کا ذریعہ بنیں گے. گویا حضور صلی اللہ علیہ وسلم اس کو امانت سے تعبیر فرما رہے ہیں. یہ اسی طریقے سے اور حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہما کی روایت، وہی جو مشہور اللہ کلکم رائن و کلکم مسئول عن رعیتہ، تم میں سے ہر ایک ذمہ دار ہے اور جو ذمہ داری اس کے، جو ماتحت اس کے ہیں، ان کے متعلق قیامت کے روز پوچھا جائے گا. بھائی گاؤں کا، گاؤں کے جتنے بھی بڑے ہیں وہ پورے گاؤں کے ذمہ دار ہیں، مدرسے کے مدرسین ہیں ان بچوں کے متعلق ذمہ دار ہیں، آدمی گھر کا اپنا ذمہ دار ہے، جو بھی جن لوگوں کو بھی اللہ تعالیٰ نے اس کے ماتحت رکھا ہے اس کے متعلق قیامت کے روز اللہ کی طرف سے پوچھ ہوگی کہ تم نے ان کو کیا سکھایا، کیا تربیت کی، ان کی کیا نگرانی کی، ان کو کس طرح اللہ تعالیٰ کے حکم کے اوپر چلانے کے معاملے میں تم نے کوششیں کی، یہ سب پوچھا جائے گا. اور جو ہے اسی کو آگے حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ الامام الذی علی الناس رائن، کہ جو بڑا ذمہ دار حاکم جو ہے، وہ جو اپنی اپنی حکومت کے درجے ہیں، کوئی بڑا حاکم ہے، کوئی ماتحت حاکم ہے، اس کے ماتحت جتنے بھی لوگ ہیں اس کے نیچے، وہ سب ان کا ذمہ دار ہے. اسی طریقے سے الرجل رائن علی اہل بیتہ، آدمی اپنے گھر کے لوگوں کا ذمہ دار ہے، ان کے متعلق قیامت کے روز سوال کیا جائے گا. اور یہ اور روایت جو ہے حضرت معقل ابن یسار کی، کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ ما من والی یلی رعیتا من المسلمین فیموت وهو غاش له الا حرم اللہ علیہ الجنۃ، کہ کوئی ذمہ دار جس کو اللہ تعالیٰ کی طرف سے ذمہ داری دی گئی، اس ذمہ داری کے ادا کرنے کے معاملے میں اس نے خیانت سے کام لیا اور دنیا سے ایسی حالت میں گیا کہ اس نے اپنی ذمہ داری کو وہ امانت داری کے ساتھ ادا نہیں کیا گیا تھا، اللہ تعالیٰ اس کے اوپر جنت کو حرام کر دیتے. اور حضرت جو ہے یہ روایت ان کی بھی ہے، ایک اور صحابی سے منقول ہے، فرماتے ہیں کہ ما من عبد یسرعیہ اللہ رعیتا فلم یحدھا بنصیحتی الا لم یجد رائحۃ الجنۃ، کہ جس آدمی کو اللہ تعالیٰ نے کچھ لوگوں کے اوپر ذمہ دار بنایا، کوئی ذمہ داری حوالے کی، اور اس ذمہ داری کو ادا کرنے کے لیے جس خیر خواہی کی ضرورت ہے وہ خیر خواہی اس نے کی نہیں. مسجد کی ذمہ داری کیا ہے؟ آپ کو متولی جو ہے اس کو مسجد کو آباد، مسجد کی آبادی دو طرح کی ہوتی ہے، ایک ظاہری آبادی، ایک معنوی اور حقیقی آبادی. یہ ظاہری آبادی تو یہ ہے کہ آپ مسجد کو ٹھیک ٹھاک کریں، بنائیں، رنگ روغان کرائیں، روزانہ اس کی صاف صفائی ہو، یہ ایک ظاہری آبادی. اور دوسری حقیقی آبادی یہ ہے کہ مسجد مسجد والے اعمال سے آباد ہو. جو متولی ہیں ان متولیوں کو اس بات کا ذمہ دار بنایا گیا ہے کہ دونوں قسم کی آبادی کا اہتمام کریں. آج تو جیسا کہ ابھی آپ نے سنا کہ خود متولی جو ہے ان کی اب نماز کی ادائیگی کے اندر کتنی کوتاہیاں ہوتی ہیں. قرآن کہتا ہے ما کان للمشرکین ان یعبدوا مساجد اللہ شاہدین علی انفسہم، بالکل وہ لوگ قریشیوں کہتے تھے کہ ہم بیت اللہ کے ذمہ دار ہیں اور اس کے متولی ہیں. قرآن کہتا ہے جو آدمی اپنے کفر کے اوپر اڑا ہوا ہو اس وہ گویا مسجد کو آباد کر سکتا. مسجد کے آباد کرنے کے لیے تو ایمان کی اور ایمان والے اعمال کی ضرورت ہے. جب ایمان نہیں ہے اور ایمان والے اعمال نہیں ہیں تو وہ مشرک کو کیا حق پہنچتا ہے کہ وہ یوں کہے کہ ہم مسجد کے آباد کرنے والے ہیں، اس کے متولی ہیں. تو جو مسلمان ہیں صاحب ایمان ہے لیکن ایمان والے اعمال اس کے اندر نہیں ہیں، تو وہ بھی گویا اپنی بدعملیوں کے ذریعے سے کھلم کھلا اس بات کو اعلان کر رہا ہے کہ مجھ میں مسجد کو آباد کرنے کی صلاحیت نہیں ہے، ضرورت ہے. ان کا اہتمام ہو، اوقات کا اہتمام ہو، مسجد کو گویا ہر طرح سے مسجد والے اعمال سے، نماز کے لیے گویا امام کے تقرری نے بھی ایسے حضرات کو امام مقرر کیا جائے. یہ تو کوششیں ہوتی ہیں کہ ہمارے گاؤں کی مسجد بڑھیا بنا دی جائے، لیکن نماز کیسی ہو رہی، امام کیسا ہو رہا، امام کے ساتھ کیا سلوک، ये कोई देखता नहीं है। हालांकि असल चीज तो नमाज की है, मस्जिद चाहे झोपड़े की शक्ल के अंदर, और नमाज अगर उमदा है तो अल्लाह ताला के यहाँ वो मकबूल है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में मस्जिद नबी क्या थी, वो खजूर के पत्तों का छाप की छत थी, खजूर के तनों के सुतून थे, और जो है पत्थर ला करके बीच में कच्ची ईंटें डाल दी गई थी, और नीचे फर्श भी नहीं था, मट्टी थी। लोग जब जाते थे मट्टी लग जाती थी। एक सहाबी एक मरतबा दो चार कंकर लाए अपनी गोया पेशानी को मट्टी से बचाने के लिए रखे, तो अच्छा हुजूर सल्लल्लाहु अलैहि वसल्लम को भी अच्छा लगा। फिर बाकायदा दूसरे लोग भी लाते गए और कंकर बिछाए गए। तो महाराज मैं ये अर्ज करना चाहता हूँ कि ये सारी जिम्मेदारियां हैं, चाहे वो मुतवल्ली हो, कमेटी के मेंबर हो या उलमा हो, आप सबको चाहिए कि हर आदमी अपनी अपनी जिम्मेदारी को महसूस करे। अहले इल्म को चाहिए कि वो गांव की पूरी निगरानी करें। गांव में शादी ब्याह हो रहा है तो वो शरीयत के मुताबिक है क्या, उसमें रस्म रिवाज तो नहीं हो रहा है, मौत में ईद में रस्म रिवाज तो नहीं हो रहा है, गाँव के नौजवान जो है वो जो है खराबियों में मुबतला तो नहीं, अगर है तो इमाम की जिम्मेदारी है कि उनको इन बुराइयों से रोकने के लिए बाकायदा मेहनत करें। और इमाम का सपोर्ट करना, वह इमाम जब इन कामों को करने के लिए तैयार हो तो मुतवलियों को कमेटी के मेंबरों को चाहिए कि वो साथ दें, और वह कोशिश यही हो गांव का हर फर्द नमाजी बने। या आजकल तो क्या हो गया, दावत और तबलीग के हमारे साथी हैं वो बेचारे वो गश्त के लिए निकलते हैं तो बस वो एक वो भी एक रस्म की तरह निकल गए बेचारे, उनको कोई साथ देने वाला नहीं। जब वो ऐलान करते हैं तो हालांकि जितने नमाज के लिए आए हैं बस तो वो है जिनका कोई मशगूली है, लेकिन बड़ी तादाद होती जिनकी कोई मशगूली यहाँ से नमाज के बाद नहीं, वो बाहर जाकर के होते पर बैठेंगे, लेकिन यहाँ ऐलान होता है वहां बैठने के लिए राजी नहीं है। और इसी तरह गश्त में हिस्सा नहीं लेंगे, जो लोग नमाजी नहीं है उनके पर मेहनतें नहीं हो, भाई आप नहीं कर सकते तो कम से कम आने वाली जमातों का साथ तो दें, उनको ले जाएंगे कभी देखो हमारे यहाँ ये हजरात हैं, इनको अगर आप आमादा कर लें, तैयार कर लें नमाज पढ़ने के लिए तो इंशाल्लाह उसकी वजह से मस्जिद की आबादी और बढ़ जाएगी। तो आप में अगर बोलने की सलाहियत नहीं है, बात करने की सलाहियत नहीं है, तो आप इनको ले जाकर रहबरी तो कर सकते हैं, लेकिन उसके लिए भी तैयार नहीं है। इमाम को चाहिए कि लोगों की नमाजों की निगरानी करें, लोगों को नमाज सिखाए। बाकायदा नमाज सिखाना ये भी इमाम की जिम्मेदारी है। इमाम बुखारी रहमतुल्लाह अलैह ने उन्वान कायम किया है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक मरतबा नमाज के बाद सहाबा से फरमाया, क्या तुम ये समझते हो कि मैं नमाज पढ़ता हूँ मेरी निगाह इधर ही है, नहीं, मुझे तुम किस तरह रुकू करते हो, किस तरह सजदा करते हो मुझे मालूम है। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ताकीद फरमाते, नहीं, रुकू सजदा इस तरह होना चाहिए। तो वहां इस हदीस की शरह करते हुए मुशारहीन ने लिखा है कि इमाम की जिम्मेदारी है कि नमाज पढ़ने आने वालों की नमाजों को देखे, उनमें जो कोताहियां हो उन कोताहियों की इसलाह करे। और इसलाह यूं नहीं कि भाई तुम्हारा सद्दा ठीक नहीं, तुम्हारा ये तो और उसको नफरत में डाले, वो कल आज आया है नमाज के लिए कल नहीं आएगा। सबको जोड़ करके उनके सामने बाकायदा शुरू से आखिर तक पहले वजू का तरीका हो, देखो वजू इस तरह किया जाता है, मैं करता हूँ, चलो हम सब मिल करके करें। और इसी तरीके से जो है वो मैं नमाज पढ़ता हूँ, नमाज क़याम इस तरह होता है, रुकू इस तरह होता है, नमाज में ये दुआ इस तरह पढ़ी जाती है, खुद पढ़े, सबको साथ में पढ़वाए। इमाम हसन या इमाम हुसैन रजी अल्लाह तआला अन्हुमा का किस्सा है, एक बड़ी उम्र के साहब को देखा कि उनका जो है वो पायजामा लुंगी जरा ढकने से नीचे थी, तो उन्होंने ये नहीं कहा कि आपकी लुंगी ढकने से, उन्होंने कहा कि मेरा पायजामा कभी जो है ढकने से नीचे हो जाता है, जरा देखो तो सही ठीक है कि नहीं। तो वो समझ गए, कहा कि बेटा तुम्हारा पायजामा तो ये लेकिन मेरा पायजामा टखने से नीचे है। तो हकीकत तो ये है कि इमाम को भी चाहिए कि इस तरह अंदाज ऐसा इख्तियार करे कि किसी को अपनी रुसवाई मालूम न हो, बल्कि लोग मोहब्बत के साथ जुड़े। तो इन चीजों एक आम माहौल, एक इमाम अगर फ़ाल है, एक्टिव है, तो पूरे गाँव को दीन के मामले में बेदार कर सकता है। और अब तो हाल क्या हो गया हमारे उलमा का भी, कि वो मकतब के अंदर अगर दो ढाई घंटे की तालीम है बस वो, और वो भी जैसी वैसी, और इमाम आके बस यूं समझते हैं कि हमारी जिम्मेदारी पूरी हो गई, उसके बाद वो किसी दर्जी की दुकान पर जाकर के बैठे हुए हैं, या किसी दुकानदार की दुकान पर जाकर के वहाँ अखबार पढ़ रहे हैं, या कमेंट्री सुन रहे हैं, इमाम साहब की कमेंट्री सुनेंगे तो फिर दूसरों को क्या कहना। तो महाराज ये शक्लें जो हो गई है इसने आज हमारी कौम को बर्बाद कर दिया। जरूरत है इसका एहतमाम हो, उलमा अपने वकार को कायम रखे, उलमा अपने अमल से लोगों के सामने वह ऐसा अंदाज इख्तियार करें कि लोग खुद ही उनसे दीन सीखे, लोग देखे हैं तो कहेंगे कि नमाज इस तरह पढ़ी जाती है। आजकल तो हमारे इमाम साहब के मुताबिक मुफ्ती साहब को मालूम है किस्सा, वो क्रिकेट के इतने शौकीन कि वो सुन्नत पढ़ रहे हैं और उनकी नजर घड़ी के ऊपर है, अभी इस वक्त वहां पर ये खेल चल रहा है होता है, और सारे मस्जिद के मुसल्ली जानते हैं कि इमाम साहब क्रिकेट के शौकीन है। तो अब ये हाल हो गया, हर जगह है मुसीबत आने, ये जो इन्हीं चीजों ने आज हमारी कौम को बर्बाद किया है। जरूरत है कि इसकी तरफ तवज्जो हो। मुतवल्ली हजरात भी पूरी गया गांव के अंदर हर एक मुतवल्ली को चाहिए, कमेटी वालों को चाहिए कि हर हफ्ते जैसे दावत तबलीग के अहबाब के मशवरे होते हैं, अब तो ये रोजाना मशवरा करते हैं मस्जिद बाद जमात के अंदर, अब रोजाना ना करें तो कम से कम हफ्ते में एक मरतबाला होना चाहिए कि भाई हमारे गाँव में जितने बच्चे छोटे तालीम के काबिल हैं वो सब मदरसे में मकतब में बराबर आते हैं या नहीं। तो अगर पता था रिपोर्ट उसका बाकायदा सर्वे कराया जाए कि कुछ बच्चे अगर ऐसे हैं जो मस्जिद में मदरसे में नहीं आते तो बाकायदा उनके वालिदैन से मिल करके उनको मस्जिद मदरसे में लाने की कोशिश की जाए, उनको पढ़ाया जाए। इसी तरीके से बच्चे नमाज पढ़ रहे हैं या नहीं, इमाम साहब उसकी तरफ तवज्जो करें, मुतवल्ली साहब ये भी इमाम साहब को चाहिए, मुदरसीन को चाहिए कि जो गैर हाजिरी करते बाकायदा उनकी रिपोर्ट बार बार मुतवल्लियों को मेंबरान को दें, और ये मेंबरान जो है लोगों से कहें कि अपने बच्चों को मदरसे के अंदर भेजो। आजकल तो उसका कोई अहतमाम नहीं। हमारे जमाने में बचपन में हमने देखा है कि हमारे ये रांदेर के बड़े अकाबिल जो थे वो जब मदरसे का इम्तिहान होता था मकतब का तो उनको जब दावत दी जाती थी वो जब आते थे पूरा गाँव शौक से आता था। एक तरफ गाँव के लोग बैठे हैं, एक तरफ जो है कुछ जिम्मेदार जो मुतवल्ली कमेटी वाले मेंबरान हो, दूसरी तरफ बच्चे हैं और ये उलमा उनका इम्तिहान लेते थे। उस रोज गांव के अंदर एक ईद का माहौल होता था, और आजकल तो इम्तिहान होता है मुदरिस इत्तला देता है मुतवल्ली को कि कल इम्तिहान है सब, लेकिन उनको आने की फुर्सत नहीं, कमेटी आने वालों को आने की फुर्सत नहीं, न उनको ये पता है कि भाई अब तो हमारे मुख्तलिफ इदारे जो मकातिब की निगरानी करते हैं उन्हीं के आदमी बेचारे आ करके देख जाते हैं। गांव के जिम्मेदार को तो पता ही नहीं कि हमारे मदरसे में तालीम किस तरह होती है, उसका नहज क्या होना चाहिए। ये जो सारी शक्लें आजकल हो रही हैं हकीकत ये सब अमानदारी के खिलाफ है। ये यही चीज है जैसा हुजूर का इरशाद अभी आपने सुना ना, कल आदमी के लिए रुसवाई का जरिया बनेगी। ये बड़ी खतरनाक चीजें हैं। जरूरत है कि हम में से हर आदमी अपनी जिम्मेदारी को महसूस करते हुए इन अपने वह फराइज मनसबी को पूरी अमानत के साथ अदा करने का अहतमाम करें तो इंशाल्लाह ये जो कमजोरियां आ रही है बदअखलाकियां गांव के अंदर नौजवान क्या कर रहे हैं बाकायदा उसकी निगरानी हो, उनको जमा किया जाए, अहले इल्म उलमा को बुलाकर या इमाम साहब पहले खुद भी उनको समझाएं कि भाई ये ख्वाहिश परस्ती जो है कहाँ ले जाएगी, ये जिंदगी की बर्बादी का जरिया है, और ये आजकल उसकी वजह से जो बुराइयां फैल रही हैं उसकी तरफ तवज्जो दिलाई जाए। ये खास बड़ी मेहनत का काम है। एक देहात के अंदर वहां देखा, मुझे एक मौलाना ने बताया वहां के गांव के ही हैं बड़े आदमी, उन्होंने कहा कि हमने अपने गांव के अंदर सुना बहुत हमारे नौजवान बड़े डुबलवाड़े में जाते हैं लड़की के, तो बाकायदा जो आज ये मुसीबतें जो आ रही तो वो वहां जाकर के बाप अपनी लड़की की इज्जत को बचाने के लिए अपने पास सुलाकर रात को सोता है, तो ये नौजवान जाकर बाकायदा बाप के पास जाकर चाकू रख देता है, वह उसको धमकी दे रहा है कि तू अगर कुछ कहेगा तो मैं तेरे साथ। अब ये अल्लाह ताला ने आपको इस गांव के अंदर, गांव जो है हमारा अक्सरियत वाला होने की वजह से असर और रसूख दिया है, तो उसका मतलब ये है कि इस तरह जो है गांव की लड़की हो, ये गांव की चाहे वो दुबले की लड़की हो या बंगी की लड़की हो, हमारी बेटी उसकी इज्जत हमारी इज्जत है। आपके गांव के अंदर अगर उसकी इज्जत उखाड़ी जा रही है तो कल को कयामत में सबको उसका जवाब देना पड़ेगा और उसको भुगतना पड़ेगा। यहाँ दुनिया के अंदर दुनिया में भुगतते हैं, मुझे बाकायदा ऐसे वाकयात हमारे सामने हैं, इस तरह अल्लाह ताला रुस्वा करते हैं। अल्लाह हमारे आपकी हिफाजत फरमाए। आज तो आप देखेंगे वैसा गांव ऐसी बस्ती जहां मुसलमानों की तादाद ज्यादा है उनका असर और रसूख है, اس بستی کے رہنے والے اکثر غیر مسلم، ان کا ذہن پکا مسلمانوں کے خلاف، یعنی وہ دوسری بستیوں کے غیر مسلم اتنے پکے ہیں. کیوں؟ اس لیے کہ وہ روزانہ ان کی طرف سے مظالم بھگتتے ہیں، ان کی زیادتیوں کا شکار ہوتے ہیں. جب مسلسل زیادتیوں کا شکار ہوں گے تو ان کے قلوب کے اندر جو بغض اور کینہ بیٹھے گا اور عداوت بھرے گی، اس کا کوئی جواب نہیں، اسی کو بھگتنا پڑتا ہے. یہ ہمارے حضرت سنایا کرتے تھے کہ اسلامی حکومت 700 سال تک رہی، اور بعد میں جب مظالم انتہا کو پہنچ گئے تو یہ جو تاتاریوں کا حملہ ہوا تھا بغداد کے اوپر، اس تاتاری قوم کے اوپر جو زیادتی ہوئی تھی، تو ہمارے حضرت قصہ سناتے تھے کہ ان کے ساتھ ایسے مظالم ڈھائے جاتے تھے. تو ایک تاتاری ایک پہاڑ کے اوپر چڑھ کر کے کہتا ہے، اے مسلمانوں کے خدا، وہی کہتے ہیں کہ تو انصاف والا ہے، ہمارے ساتھ اتنی زیادتی ہو رہی ہے اور جو ہے کوئی اس زیادتی کو روکنے والا نہیں. تو کہا، آسمان سے آواز آئی، تم نکلو، ہماری مدد تمہارے ساتھ. اور اس کے بعد جو تاتاریہ آئے ہیں، انہوں نے اسلامی حکومت کا تختہ الٹ کر کے رکھ دیا. تو حقیقت تو یہ ہے کہ یہ مظالم، یہ زیادتیاں، یہ بد اخلاقیاں، یہ جو ہیں ہمارے بستیوں اور دیہاتیوں کو جو برباد کر رہی ہے اور ہو رہے ہیں حالات، یہ سب ہمارے جو ہے بد عملیوں کا نتیجہ ہے. اپنے آپ کو اس سے بچانے کی ضرورت ہے، اپنی نسلوں کو، اپنی اولادوں کو، اپنے ماتحتوں کو متوجہ کریں، خود بھی اپنا کیریکٹر، اپنے اخلاق اور اونچے ہونے چاہیں. جیسا کہ یہ بتلایا، ایک زمانہ تھا ہمارے بڑے جو ہیں ایک آواز لگاتے تھے تو کسی میں جرات نہیں ہوتی تھی کہ ان کو جواب دے، چونکہ ان کا کیریکٹر بھی اونچا ہوتا تھا، ان کے اوپر کوئی انگلی نہیں رکھ سکتا تھا. آج حال یہ ہو گیا کہ جو ذمہ دار ہیں وہ بھی بہت ساری کمزوریاں کا شکار ہے، مالی کمزوری کا شکار ہے، اخلاقی کمزوری کا شکار ہے، اور وہ خود ڈرتے ہیں کہ میں اگر کچھ کہنے جاؤں گا تو برسر عام کوئی میری متعلق کہہ دے گا، جیسے ابھی کا تو تعارف جو نہیں. تو بحقیقت تو یہ ہے، اس ضرورت ہے کہ اپنے آپ کو ٹھیک کریں خود بھی، اور ان ساری ذمہ داریوں کو. آج ہمارے دیہاتوں سے مسلمان لڑکیاں جو ہیں وہ جا رہی ہیں غیروں کے ساتھ. ایک زمانہ تھا کہ سالوں کے اندر بھی کبھی کوئی ایسی بات سننے کو ملتی نہیں تھی، اور یہ بھی اگر کبھی خدا نہ خواستہ کوئی ایسا معاملہ ہوا تو اس کے غیر مسلم باقی رہتے ہوئے تو کبھی کوئی لڑکی اس کے ساتھ جا سکتی ہی نہیں تھی. بہت بہت اگر زیادہ ہوا تو وہ مسلمان بنتا تھا اور پھر اس کو بھی لوگ عیب سمجھتے تھے. لیکن اب تو یہ ہو گیا ہے کہ وہ غیر مسلم ہے اور لڑکی ایمان چھوڑ کر اس کے ساتھ جا رہی ہے، اور لوگ ان سارے واقعات کو بہت اطمینان کے ساتھ ہضم کر رہے ہیں. ہماری غیرت ایمانی بھی ختم ہو گئی. ضرورت ہے کہ ان چیزوں کی طرف توجہ کی جائے. اگر ہم نے اپنے نسلوں کی تربیت اور تعلیم کی طرف توجہ نہیں کی، توجہ کرنے کے لیے یہ سب ذمہ دار ہیں، کمیٹی والے بھی، متولیان بھی، علماء بھی، سب مل کر کے اس کا نظام بنائیں اور جو ہے اس سلسلے میں محنتیں شروع کریں، تو انشاءاللہ اللہ تعالیٰ کی طرف سے بھی مدد آئے گی اور اس کے فوائد ظاہر ہوں گے. ہم نے تو دیکھا کہ پوری بستی میں ایک آدمی اگر ایسا محنت کرنے والا فعال ہوتا ہے تو اللہ تعالیٰ بستی کی شکل و صورت بدل دیتے ہیں ایک آدمی کی محنت پر. تو اگر کئی آدمی تیار ہو جائیں گے تو پھر تو نہ معلوم کیا ہو جائے گا. اس لیے ضرورت ہے اس کی طرف آپ حضرات توجہ فرمائیں اور اپنی ذمہ داریوں کو ادا کرنے کی کوشش کریں. اللہ تبارک تعالیٰ ہم سب کو اس کی توفیق اور سعادت عطا فرمائیں. آخر دعوانا الحمدللہ رب العالمین.